نحن ولا
ميرافون ميرافون بھی نا ان کے پاس ہے، وہ بندی چل رہی تھی. الشیطان الرجیم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. یہ بتائیے کہ کتنے لوگ آپ خالی تلاوت کو انجوائے کرتے ہیں؟ ایک تو ہوتا ہے نا اس کی ٹون، وہ تو سب کو اچھی لگتی ہے. آپ کو پتا ہے کہ اچھی آواز میں قرآن پاک جب پڑھا جاتا ہے تو اس کا ایک اثر ہوتا ہے، لیکن سمجھ آنے والا 50% کن کو سمجھ آتی ہے؟ 60%، 70%، 80%. چلیے انشاءاللہ 50 بھی ہو جائے تو بہت ہے ابھی اللہ کے حکم سے. جی آن لائن والے بھی لکھیں کتنے پرسینٹ سمجھ آتی ہے، خاص طور پہ اسٹوڈنٹس کو. ارم میرا فون دے دیجیے طرح سے لے کے. کتنے لوگوں کو آن لائن پہ سمجھ آتی ہے؟ ماشاءاللہ 80%. اس کا تو مزہ ہی اور ہے نا. تو جس کو اب دیکھیں کہ خاص طور پہ کا بہت شوق ہوتا ہے نا، تو باتیں کرنی ہے نا، قرآن سنتے ہیں تو اللہ تعالیٰ سے باتیں ہو جاتی ہیں. تو سورت نحل جو ہے وہ ہے ہی اس قسم کی کہ لگتا بھی یہی ہے کہ ہم اللہ تعالیٰ سے باتیں کر رہے ہیں. تو شروع کرتے ہیں اگلا سبق، بہت ہی سمپل، بہت خوبصورت. اور یہ وہ صورتیں ہیں جن ان صورتوں میں سے ایک صورت ہے کہ جس کو دماغ پہ نہیں دل پہ لینا ہے. یہ بتائیں کہ دل دماغ پہ لینا والی کون سی صورتیں ہوتی ہیں جو پڑھی ہیں؟ جی عارفہ، مثلاً سورۃ النساء، مائدہ، آپ وہ تو دل پہ آتی ہے. جی عائشہ آپ کیا کہنا چاہ رہے تھے؟ سورۃ بقرہ، اسی طرح سورۃ توبہ، سورۃ انفال، اس میں دل دماغ دونوں ہی چل رہے ہوتے ہیں. تو سورۃ نحل جو ہے نا یہ بس دل والوں کی سورت ہے. شروع کرتے ہیں، اللہ تعالیٰ ہمیں اس سے فائدہ اٹھانے کی توفیق دے. نحمدہ و نصلی علی رسولہ الکریم، اما بعد فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. رب یسر ولا تعسر و من بالخیر. سبق نمبر 135، آیت نمبر 22 سے 40، سورۃ نحل. لیسن نمبر 135، آیت نمبر 22 to 40، سورت نحل. اگر آیتوں پہ جانے سے پہلے آج کے سبق کا خلاصہ کریں تو آج کا سبق جن آیات سے شروع ہو رہا ہے ان کا تعلق پیچھے سے آیت نمبر 19 سے دیکھا تھا کہ اللہ سبحانہ تعالیٰ کی قدرت کی اتنی نشانیاں دیکھنے کے باوجود اور ہر علامت بول بول کے بتاتی ہے کہ مجھے کوئی بنانے والا ہے، اس کے باوجود لوگ نہیں مانتے. اللہ تعالیٰ نے فرمایا تھا کہ ان کا حال کیا ہے کہ جانتے بوجھتے انجانے بنے ہوئے ہیں. قلوبہم منکرہ، انکار کرتے ہیں. کس وجہ سے انکار کرتے ہیں؟ کیونکہ اگر اللہ کی ان ساری صفات کو جان کر اللہ کو بڑا مان لیا تو پھر اس کی بات کو بھی ماننا پڑے گا، اور یہ بات بری لگتی ہے. تو لہٰذا آج کے سبق میں ہم دیکھیں گے کہ شروع میں اللہ تعالیٰ کے ایک ہونے کے دلائل، پھر اس کے بعد لوگوں کا انکار یا اقرار، اور اس کے بعد جنت یا جہنم، دونوں انجام آج ہم دیکھیں گے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمارا دل جو ہے وہ اللہ کو پہچان جائے اور اس کے بعد پھر اس کے اوپر جم بھی جائے. آیت 22 سے شروع ہوگا. الہکم الہ واحد. اعوذ باللہ من الشیطان الرجیم. الہکم الہ واحد. الہ تمہارا ایک الہ ہے. اگر آپ صرف عربی کو دیکھا کریں نا اور پھر اس کے بعد آپ اردو کے لفظ اپنے پہ محسوس کریں، کیونکہ اس کا ایک ترجمہ یہ بھی ہو سکتا تھا الہکم الہ واحد، تمہارا معبود ایک ہے، بالکل صحیح ہے، لیکن بات نہیں بنتی. الہکم تمہارا الہ، آپ فوراً سوچیں یہ میرے الہ کی باتیں ہو رہی ہیں، یہ مجھے کہا جا رہا ہے، یہ کون ہے؟ کہ الہ واحد، وہ ایک ہے. کتنا خوبصورت انداز ہے. سوال پیدا ہوتا ہے کہ الہ کس کو کہتے ہیں؟ تو لفظ الہ علیہ سے ہے، فوراً سمجھ آ جائے گا، مجھے اس سے والہانہ محبت ہے. سنا میں یہ بولا ہے یہ لفظ کبھی؟ یعنی ڈیپ لو، ایکسٹریملی لو. تو جو والہانہ لفظ ہے نا وہی الہ میں ہے. کیا؟ الہ وہ ہستی جس سے والہانہ محبت کی جائے، ٹوٹ کے جس سے محبت کی جائے، اور وہ ہستی جس کی والہانہ عبادت کی جائے، بندگی کی جائے. ایاک نعبد و ایاک نستعین. کیا پتا چلا؟ کہ اللہ کی ذات وہ ہستی ہے کہ جس کی محبت انسان کے رگ و ریشے میں بسی ہوئی ہے. الہ اس ذات کو بھی کہتے ہیں کہ جو حیران کر دے. یہ تین معنی ذہن میں رکھیے گا لفظ الہ کے، حالانکہ فقہی طور پہ دیکھے تو چھ معنی بنتے ہیں، کارساز، مالک، رازق، ضرورتیں پوری کرنے والا، دعائیں سننے والا. لیکن اس وقت جس ٹیکس میں نے اس کو فیل کیجیے، الہ وہ ہے جسے شدید محبت کی جائے. کیا پتا چلا؟ کے ساتھ روکھا پھیکا تعلق نہیں ہونا چاہیے، صرف ضرورت کا تعلق نہیں ہونا چاہیے کہ بس اللہ تعالیٰ کی سے میری ضرورتیں بندی ہوئی ہیں، یا اللہ تعالیٰ کے ساتھ بس یہ تعلق نہیں ہونا چاہیے ہاں وہ جس کی عبادت کرنی ہے، کوئی ڈر کا خوف تعلق نہیں، بلکہ جذباتی تعلق، ایموشنل ٹچ. آپ جس سے دلی محبت ہو اس سے ملنا، اس سے بات کرنا اور اس کی بات ماننا، اور دوسرا کسی رول اور ریگولیشن کو مانتے ہوئے بات کو ماننا. زمین آسمان کا فرق ہوتا ہے. آپ یہاں بیٹھتے ہیں، سیٹ بیلٹ باندھتے ہیں، آپ کو رول کا ڈر ہے، بس محبت تو نہیں ہے آپ کو اس قانون سے. آپ سپیڈ کم زیادہ اپنی مرضی سے نہیں کرتے، مجبورت مانتے ہیں. اللہ کو مجبورت نہیں ماننا. اللہ وہ ذات ہے والذین آمنوا اشد حبا للہ. اور یاد رکھیے، ایسے لوگ جب اللہ تعالیٰ کے ساتھ محبت کرتے ہیں نا، تو پھر ان کی محبت بے ثمر نہیں ہوتی. فرمایا فالذین آمنوا، پس وہ لوگ، یہ جو فا ہے نا فا، ثم ہو تو تھوڑے سے عرصے کے بعد، توقف، آفٹر سم ٹائم. یعنی عربی میں دو لفظ استعمال ہوتے ہیں، فا 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 اور ثم، دونوں کس کے لیے؟ پس. فا ہے فوراً، اسپونٹینیسلی، اور ثم کے آفٹر میں بھی، دو فا میں بھی بہت کچھ چھپا ہوا ہے. تو فرمایا فالذین، پس وہ لوگ، یعنی بغیر سوچے بغیر سمجھے، جن کے دلوں میں انکار بس گئے، وہ تو اللہ کے الہ ہونے کو سمجھنے کی کوشش ہی نہیں کرتے. وجہ کیا ہے؟ الذین لا یؤمنون بالآخرہ، کیونکہ ایسے لوگوں کو آخرت سے کوئی تعلق ہی نہیں ہے. ایمان تو ایک بہت اعلیٰ درجہ ہوتا ہے، یہ تو سوچنا بھی نہیں چاہتے آخرت کے بارے میں، کیونکہ وہ آخرت تو ان کے پاؤں کی زنجیر بن جاتی ہے، وہ آخرت تو ان سے من چاہی زندگی چھین لیتی ہے. تو وہ لوگ جنہوں نے اس دنیا کو سب کچھ سمجھا، ان کا حال کیا ہے؟ قلوبہم منکرہ، ان کے دل تو منکر ہیں، انکار کرتے ہیں. اور تیسری ان کی صفت دیکھ لیں اسی آیت میں، وہم مستکبرون، اور وہ تکبر کرتے ہیں. اگر آپ عربی لفظوں پہ ذرا نظریں جما کے دیکھیے، تین چیزیں آپ کو یہاں اس حصے میں دیکھ رہی ہیں. نمبر ایک، لا یؤمنون بالآخرہ. دوسری بات، قلوبہم منکرہ. اور تیسری بات ہے، ہم مستکبرون. تین صفات ان لوگوں کی، ترتیب میں مستکبرون سب سے پیچھے ہے. ماننے کی کہ جب ایک انسان تکبر کرتا ہے تو وہ نہ تو اللہ کو رب مانتا ہے، نہ الہ مانتا ہے، نہ اس کو آخرت کی کوئی فکر ہوتی ہے، और दिल मान के भी नहीं मानते। दुनिया में भी आपने देखा होगा, एक ही सड़क होती है सबके लिए, एक ही जैसे रूल है क्योंकि सबकी सेफ्टी मतलूब है, लेकिन एक आजिज मिजाज, एक बेचारा दिहाड़ीदार या एक औसत दर्जे का हम जैसा इंसान, वो तो सारे रूल्स मान लेगा। लेकिन अगर मिनिस्टर साहब की गाड़ी उधर से गुजरे, प्राइम मिनिस्टर साहब की गुजरे, किसी एमपीए की का झंडा लगा हो गाड़ी पे, तो उनके लिए उन रूल्स को फॉलो करना मुश्किल है। इसीलिए वो सारे इशारे बंद करवा देते हैं जब उनकी गाड़ियां गुजरनी होती हैं। तो तकब्बुर रूल्स को मानने नहीं देता। इन लोगों के दिलों में चूंकि तकब्बुर था, जब तकब्बुर आया, अब तकब्बुर की वो तारीफ रट ले, रट ले कि बतर अल हक की मगिन बोले मेरे साथ, बतर कहते छोड़ देना, बतर अल हक, हक को छुटला, आई डोंट लाइक, इट्स नॉट फॉर मी, मैं करूंगी। आप कह ले मैं ये रूल मान, हक को रिजेक्ट कर देना जब उसके सामने पेश किया जाए। अब हक के पूरा दीन हक, अल्लाह का एक होना, रब नबी का एक होना, लाइफस्टाइल, इस्लामिक सेटअप, इस्लामिक हिजाब, इस्लामिक इकोनॉमिक्स, इस्लामिकली हर वो चीज जिसको अल्लाह पसंद करता है, वो जब उन लोगों को पेश की जाती है कहते सॉरी वी कैंट, इट्स नॉट फॉर अस। ये है तकब्बुर। वह गिमदिन नास, उसका साथ दूसरा हिस्सा, और लोगों को हकीर जाना। आप कह लीजिए कि तकब्बुर के दो हिस्से होते हैं, लिख लीजिए, आपके फायदे की चीज है। तकब्बुर के दो हिस्से होते हैं, एक का ताल्लुक अल्लाह की जात से, यानी मैन वर्सेस अल्लाह सुभान व तआला, और दूसरा तकब्बुर होता है मैन वर्सेस मैन, इंसान का इंसानों के साथ तकब्बुर। अल्लाह के साथ तकब्बुर तो समझ आ गया कि अल्लाह का दीन ही नहीं पसंद, तो फिर अल्लाह के बारे में हम इतने संजीदा क्यों हो, क्या जरूरत है हमें अल्लाह ताला के बारे में इतना सीरियस होने की कि जिंदगी का सारा लुत्फ ही खत्म हो जाए। ठीक है, लेकिन लोगों के साथ तकब्बुर क्या होता है कि मैं इनसे हाथ मिलाऊंगी तो मेरे हाथ गंदे हो जाएंगे, मैं इनके साथ बैठ के खाऊंगी तो मुझे इनके जरा सीम लग जाएंगे, इनके ग्लास में पानी पिया तो पता नहीं इनके दांतों की कैविटीज सारी जो वो मेरे दांतों में मुंतकिल हो जाएंगी, एंड सो ऑन। आप देखिए मुतकब्बिर कौन है, खुद को बहुत बड़ा मानने वाला। याद रखिए कि अल्लाह ताला के पास सब कुछ है सिवाय एक चीज के, एक चीज के सिवा सब कुछ अल्लाह के पास है, और वो एक चीज वो हमसे चाहता है, और वो चीज है आजिज़ी। अल्लाह आजिज नहीं है, इन्नल्लाह अला कुल्ली शयइन कदीर। जब सब कुछ वो कर सकते हैं तो आजिज क्यों? देखिए आजिज़ी भी तो वही लफ्ज है ना, आज आप आजिज़ी को भी समझ जाए, क्योंकि हमेशा हम कहते हैं पता नहीं चलता हम्बल है कि ह्यूमिलेटेड है, पता नहीं हम अपनी बेइज्जती करा रहे हैं या हम बहुत ही डाउन टू अर्थ हैं। तो आजिज होना क्या है कि आई कैन डू दिस विदाउट यू, तो मैं आपके आगे आजिज हूं। मिसाल मैं ड्राइव नहीं करती तो मैं आजिज हूं कि मुझे आपकी राइड की जरूरत पड़ेगी। अल्लाह आजिज नहीं है, जो आजिज होगा उसमें आजिज़ी आएगी। आपको मैं कहती हूँ नहीं जी मैंने नहीं सीट बेल्ट बांधनी, आप कहते फिर आप बहुत हसीन और जमील है, क्या वो किसी दूसरे के हुसन से मुतासिर होगी? किसी के पास दौलत है, आप देखिए कि कोई मिलियन एरियन है, तो क्या वो किसी लखपति से मुतासिर होगा? क्योंकि होगी, मेरे पास तो इससे भी ज्यादा है। तो अल्लाह की जात, हुसन भी उसके पास, मालिकुल मुल्क है, दुनियावी दौलत से वो मरूब नहीं, जाहरी जहजह से वो मुतमईन नहीं। उसको ये चाहिए कि बंदे उसकी बात सुन करके कि अल्लाह हम मानेंगे। और आप देखिए कि हम इंसान भी इस चीज को पसंद नहीं करते। आप माँ है ना अपने बच्चों की, बस क्या किया आपने उनके लिए ज्यादा से ज्यादा, लेकिन क्या पसंद करती कि आपके बच्चे आपके आगे तकब्बुर की गर्दन हिला दे, आपको हकीर जाने, आपको अम्मी आता ही कुछ नहीं? और जो अम्मी गवर्नमेंट को तकब्बुर पसंद होता। इसी तरह आप याद रखिए कि इंसान जब अपने आप को डाउन टू अर्थ करता है ना, तो ये बाकी दो चीजें खुद ब खुद निकल जाती हैं जिनका आयत के शुरू में जिक्र है। आम लोग क्या होते हैं, वो तकब्बुर रखते हैं। मसलन जैसे उस्ताद की बात की ना, तो अच्छा उस्ताद जो होता है ना वो शागिर्दों से भी सीखता है, उसको शागिर्दों की निगाहों की बेचैनी से कई बातें समझ आ जाती हैं, और उनको उनके चेहरों के इस्तराब से समझ आ जाती है कि जो बात हम मैंने कह दी है ये इनको समझ कोई नहीं आई। तो जितना इंसान उस्तादों से सीखता है ना, उतना बल्कि मुझे लगता है उससे बहुत ज्यादा शागिर्दों से भी सीखता है। लेकिन इंसान अल्लाह के मामले में अपने आप को बेनियाज रख ही नहीं सकता। अब देखिए दूसरी सिफत जो पीछे चल रहे हैं ना, तो मुनकिरा। लफ्ज़ मुनकिर क्या है? ये वही लफ्ज़ है जिससे मुनकर और नकीर है। वो क्या है? मुनकर और नकीर। क्या नाम है बोले? इस जिसका इनकार किया जाए। ठीक है, अब यहां क्या लफ्ज है? मुनकिरा। नून काफ रा इसका रूट है, इसका मसदर अनकरा होता है। ये जो उर्दू में हम लफ्ज बोलते हैं ना इनकार, वो ये लफ्ज है अनकरा। युन किरु इनकारन। ठीक है, तो मुनकिर कौन होता है जो इनकार करे? किसका इनकार करते हैं? रब का इनकार करते हैं, रब की नेमतों का इनकार करते हैं। ये वो लोग हैं जो अल्लाह ताला की दी हुई नेमतों को मिस यूज करते हैं, लोगों के लिए फितना बन जाते हैं। आप इसको यूं समझिए कि जैसे लफ्ज मिसाल देती हूँ आपको कि आप, मैं इधर मौजूद है आज, ठीक है, अब ये स्क्रीन पे कुछ लिखा हुआ आपको दिख रहा है, ये किनको दिखेगा? जो यहां मौजूद है। अब यहां मौजूद लोगों को पूछा जाए कि क्या आपको स्क्रीन पे कुछ लिखा हुआ दिख रहा है, कहना चाहिए आपको? दिख रहा है। अच्छा, मानती किधर कुछ लिखा हुआ है? इनकार कौन सी कैफियत होती है कि चीज समझ आ गई है फिर ना माने। अब कोई शख्स इस हॉल में नहीं है, आप फोन करते हैं उनको और कहते हैं कि हमारे क्लासरूम की स्क्रीन पे कुछ लिखा हुआ आपको दिख रहा है? वो कहता है मुझे तो नहीं दिख रहा। तो उस कैफियत को इनकार नहीं कहेंगे। बात समझे? मुनकिर कौन होता है? जिसके सामने हक पेश किया जाए, पहचान भी ले लेकिन मान लेना। अल्लाह ताला ने यहाँ इनकी ये सिफत एक बहुत एग्जेजरेट करके बताई है, तो यकीनन इसके अंदर कोई बात होगी कि इनके दिल अल्लाह को पहचानते हैं लेकिन इनकी जुबानें इनकार करती हैं। बात समझे? यानी लोग किसी की बात, वो कहते हैं दुनिया में एक दिल, उनके भी कहते हैं कि अल्लाह है। जब कोई मुश्किल पड़ती तो वो भी कहते हैं हाय गॉश, बाय गॉड, ओ हेल, ओ पैराडाइज। मानते हैं लेकिन जुबान पे नहीं आते। तो याद रखिए कि अल्लाह को पहचान लेना फिर झुटला देना, कि अल्लाह को पुकारा तो फिर अल्लाह की भी माननी पड़ेगी। आज मैंने अल्लाह से कुछ मांगा तो कल अल्लाह भी कहीं मुझसे ना मांग ले। तो याद रखिए ऐसे लोगों को अल्लाह ताला कहते हैं कुलूबुहुम मुनकिरा, इनके दिल मुनकिर है। क्या ये किसी काफिर के दिल की हालत हो सकती है? ये ईमान वालों की कैफियत होती है, जिनको सब पता है अल्लाह एक है, अल्लाह जहां क्या चाहता है, अल्लाह मालिक है, वो है, लेकिन लोग उसको झुटला देते हैं। और याद रखिए कि इंसान से जो मतलूब चीज है ना अल्लाह ताला की तरफ से, वो सबसे बड़ी चीज, सबसे बड़ी चीज जो है ना वो मोहब्बत है। इबादत तो उस मोहब्बत का एक अक्स है। अब मोहब्बत के बगैर नमाज पढ़े, पटक पटक के जानवाज फेंके, क्या मुसीबत है, फिर मौलवी साहब बोले तो इबादत नहीं होगी। सबसे बड़ी चीज मैं सोचती हूँ जिससे आज इंसानियत महरूम है और तरसी हुई है, इसीलिए ठोकरें खा रही है, वो अल्लाह की मोहब्बत से तरसी हुई है। जैसे बच्चे को माँ की मोहब्बत चाहिए होती है ना, मोहब्बत ना मिले और उसको कपड़े दें, उसको फीडर रंग बिरंगे दें, उसको नीले पीले कपड़े पहनाएं, उसको नहीं मिलता, वो बच्चा चिड़चिड़ा हो जाता है, जिसको बचपन में माँ से दूर कर दिया जाए। इसी तरह आज इंसानियत में ये जो एग्रेशन है ना, तकलीफें हैं, और हर वक्त एक नफसी नफसी है, कपड़े फाड़ के फिर रहे हैं, अपने आप को मादर पितर आजाद करते हुए दिखते हैं, ये असल में लॉस्टेड चाइल्ड है। कहां माँ खो जाए तो बच्चे का हाल, और कहां रब खोया हो तो फिर इंसान का हाल है। फिर अब देखिए कि दुनिया में इंसान जब किसी से मोहब्बत करता है ना, उसकी कई वजूहात होती हैं। मसलन बचपन में माँ बाप से मोहब्बत होती है, वजह क्या? कि माँ बाप इंसान की जरूरियात पूरी करते हैं, एक तो फितरी मोहब्बत भी होती है। फिर उसके बाद देखिए थोड़े से बड़े हुए, जवानी की तरफ गए, तो स्कूल के साथियों दोस्तों से मोहब्बत होती है, ऐसे लगता है कि ये सबसे बड़ा सहारा बन गया हमारे। क्योंकि वो दोस्त हैं, वो शेयर करते हैं, अपनी कैंडी देते हैं, लेते हैं, कई घंटे दिन के गुजरते हैं। बस दफा स्कूल क्योंकि वो सिखाते हैं, थोड़ा सा इंसान और बड़ा होता है ना तो इफेक्शन शुरू हो जाता है, फिर ऑपोजिट सेक्स, और होते होते शादी हो गई तो शौहर को बीवी से, बीवी को शौहर से मोहब्बत होती है, उसमें मोस्टली लस्ट होती है, और बीवी को शौहर से इसलिए मोहब्बत है कि शौहर उसकी जरूरत पूरी करते हैं, और शौहर साहब को इसलिए मोहब्बत है कि वो बीवी की जरूरत पूरी करते हैं। थोड़ा सा इंसान बड़ा होता है ना तो बुढ़ापा शुरू होता है, तो फिर दौलत से और औलाद से मोहब्बत होती है, क्योंकि लगता है कि अब हम दिन ब दिन कमजोर हो रहे हैं, अब और कमा नहीं सकते, तो जो है उसको जमा करो, सेव सेव के रखो, इन्वेस्ट करो, इधर लगाओ, जमीनें खरीदो, प्लॉट खरीदो, ये करो वो करो, और उनको संभाल संभाल के गिन गिन के रखता है इंसान, जमा जमा वादा। और बच्चों से इसलिए मोहब्बत होती है कि अब हमारी नस्ल होगी। गोया के जिंदगी के चार मुख्तलिफ स्टेजेस में मोहब्बत के मोटिव बदलते रहते हैं, जिन चेहरों से करते हैं, रंग बदल जाता है, रूप बदल जाता है। अब आप इन सारी चीजों को अल्लाह के ऊपर लेकर आए। बचपन में भी अल्लाह बंदे की जरूरियात पूरी करता है ना। कल के सबक के बाद उनका फीडबैक भी आया कि वाकई हमने कल महसूस किया कि अल्लाह ने ये कायनात किस, हम तो जमीन पे चल ही नहीं सकते थे, हम तो उछलते रहते हर वक्त अगर पहाड़ ना होते। तो अल्लाह के साथ इंसान की जरूरियात डे वन से लगी हुई है, बल्कि जान निकलने तक हमें अल्लाह की जरूरत है। अल्लाह ना चाहे तो हमारी आखिरी हिचकी भी नहीं लगती। तो फिर क्या अल्लाह ताला से इंसान बेनियाज होके रह सकता है? नहीं रह सकता। अब आखिरी चीज देखिए, फल्लज़ीना ला युमिनूना बिल आखिरा, ये देखने में पहली, लेकिन तरतीब हमने बदली तो आखिरी चीज आ गई कि उनके दिल आखरत को नहीं मानते। ये क्या कैफियत है इंसान की? आप यहां बैठे हैं, रोज आए, पढ़े, सीखे, लेकिन आप कहें कि मैं नहीं मानती कि आप हमसे टेस्ट भी लेंगे। टेस्ट नहीं मैं दे सकती, इम्तिहान नहीं होगा। वैसे मुझे इधर आके बैठने में सीखने में कोई हर्ज पड़ा नहीं है। जो लोग तैयारी करते हैं क्या वो टेस्ट से घबराते हैं? इम्तिहान किनको मुश्किल लगता है? जो अपना काम वक्त पे नहीं करते। तो चूंकि तकब्बुर था, चूंकि अल्लाह को जान के भी नहीं जाना, तो तैयारी तो की नहीं, तो फिर एक ही नारा लगा दो, हम आखिरत को मानते नहीं। और बहुत सारे लोगों का अक्सर क्या ख्याल है कि अगर हम आखिरत को मानेंगे तो हिसाब होगा, जब मानते नहीं तो हिसाब ही नहीं होगा। ये बिल्कुल ऐसी बेवकूफी की बात है जैसे कोई कह दे अगर मैं मानूंगी कि टिकट मिलता है अगर सीट बेल्ट नहीं बांधेंगे तो फिर मिलेगा, जब मैं मानती नहीं तो मुझे क्यों देगा? जहां पुलिसमैन रोकेगा, भाई टिकट दो, टिकट लो, तुमने सीट बेल्ट नहीं लगाई थी, तुम्हें हम टिकट देते हैं, तो हम कहेंगे सॉरी आई कांट बिलीव, मुझे तुम्हारे इस असूल पर यकीन नहीं है, तो क्या आपको नहीं देगा? सब कुछ होगा। बिल्कुल इसी तरह से याद रखिए, दुनिया की मोहब्बतें जो होती हैं ना, वो इंसान को अंधा बहरा कर देती हैं। जिन लोगों के दिल में आखिरत का यकीन नहीं रहता ना, फिर वो हक बात को कबूल करने से झिझकते हैं, उनके अंदर तकब्बुर आ जाता है। इसके बरक्स एक और किरदार होता है जिसके अंदर अपनी असल जिंदगी मौजूद है, आगे आएगा उसका जिक्र, लेकिन इन लोगों का अंजाम क्या है? आयत 23, ला जरोमा, कोई शक ही नहीं है इसमें, देर इज नो डाउट एनी वे, किसी किस्म का कोई शक अपने दिल में ना रखो कि जो बात कही जा रही है उसमें कोई भी झोल है। क्या? अन्नल्लाह यालमु मा युसिरुना वमा युलिनून, कि बेशक अल्लाह खूब जानता है जो कुछ वो जाहिर करते हैं और जो कुछ वो छुपाते हैं, और उसका फैसला के इन्नहु ला युहिब्बुल मुस्तकबिरीन, बेशक वो तकब्बुर करने वालों को पसंद नहीं करता, मोहब्बत नहीं करता। देखिए कितना दो टोक ऐलान है, अल्लाह की पसंद और नापसंद की बात है। जिसको तो अल्लाह से मोहब्बत नहीं, वो कहता है नहीं करता तो ना करे, मैं कौन सा करता हूं, नहीं तो ना से मेरी बला से। और जिसको तो अल्लाह से मोहब्बत है वो तो इस आयत में से दो धमकियों को देख के गिरी पड़ेगा। दो जुर्म, दो बातें इस आयत में। नंबर एक, अल्लाह जाहिर और बातिन, जाहिरी और बातनी हर बात को जानता है, और दूसरी बात है कि अल्लाह को तकब्बुर पसंद नहीं। चलिए जरा पहली सी बात पे अपने ऊपर लेके सोचते हैं, क्या मुझे इस बात का यकीन है कि अल्लाह को सब पता है? अल्लाह सब जानता है, जो मेरे अंदर है जो मेरे बाहर है। क्या इस कैफियत को जानने के बाद दिल में खौफ आता है या खुशी होती है? अगर हम देखें तो गुनाहगार तो हर एक ही होता है, लेकिन जिस वक्त किसी गुनाह को छुपा रहा होता है ना दिल में, तो उस वक्त पता लग जाए ना कि इसका पता चल गया किसी को, तो हाथ ठंडे हो जाते हैं। जब कोई ट्रैफिक लाइट तोड़ के गुजरा होता है ना, तो उसको हर गाड़ी का सायर, उसको लगता है कि ये गाड़ी मेरे पीछे आ रही है जो दूर से हॉर्न बजा रही है। इसी तरह याद रखिए कि जिसने अल्लाह के कानून तोड़ते हुए इस दुनिया में से जिंदगी बसर की, उसको तो इस बात को सुनकर खौफ आ जाएगा कि अच्छा मेरा रब सब कुछ जानता है तो मैंने इतने कानून तोड़े। आप इमेजिन करें क़यामत का दिन, बिल्कुल अपने आप को ले सब कुछ छोड़ दें, मैदान हशर भर पर। ये वो मैदान है कि जहां आदम और मोहम्मद सल्लम तक सब नबी नफसी नफसी पुकार रहे हैं, और ये वो दिन है जहां एक एक गुना नबियों को सता रहा है कि सिर्फ एक गुना जो माफ हो चुका, उसकी बुनियाद पे क्यामत के दिन अल्लाह ताला से सिफारिश करने की जरूरत नहीं करते कि नहीं पता नहीं आज फिर ना अल्लाह पूछ ले, क्योंकि अल्लाह ताला बड़े गुस्से में दिखते हैं। ऐसे वक्त में आप सोचिए कि जब एक इंसान को ये पता चलता है कि अल्लाह ताला हर बात को जानता है, तो उस वक्त इंसान के दिल की कैफियत क्या होनी चाहिए? लिख के हम सोच लिख के सफ़े काले के काले कर दें, लेकिन हम अपने गुनाह नहीं छोड़ सकते। जिस तरह हम अल्लाह ताला की नेमतें नहीं छोड़ सकते ना, वाइन तो दुने मत ला तुकसूहा, इसी तरह इंसान अपने गुनाह नहीं लिख सकता। क्या इसमें कोई एग्जेजरेशन है? या तो ये कि हमें पता ही नहीं गुनाह होता क्या, हम इतने भोले मासूम है कि पता ही नहीं गुनाह है क्या, और पता है तो फिर सोचिए कि ये कैसे हो सकता है कि वो इंसान जिसका बाल बाल अल्लाह के एहसानात में बंधा हो, वो अपने मोहसिन की नेमतों का जवाब नमक हरामी की सूरत में करे? क्या फिर मैं बेवफा हो सकती हूँ? क्या गद्दारी कुछ सरकशी मेरी जिंदगी में आ सकती है? कैसे? और कभी होना और बात होती है। देखिए चलते चलते पांव फिसल जाते, हम सब इंसान है फरिश्ते नहीं है, लेकिन साल हर साल कदम कदम पे लम्हा लम्हा प्लान्स बना के, देखिए गलती हुई जो हो गई पता ही नहीं था, जबरदस्ती सर पे सौंप दी गई और उसके बाद हाथ पांव काम पे, तौबा की अल्लाह माफ कर देगा। प्लानिंग के साथ कार्ड छपवा के टिकट छपवा के इरादे करके फिर इंसान कहे कि अब मैं जरा अपनी खुशियों के नाम पे अल्लाह को नाराज, मुझे कौन जन्नत में जाने से रोकता है? तो क्या आपका दिल मानता कि ये मुमकिन है कि वो बंदे को अल्लाह याद है? अल्लाह याद नहीं होता। इसलिए जरूरत है इस बात की कि इंसान हमेशा अल्लाह की नेमतों को अपने सामने रखे, वो मुझे क्या देता है, ये तो उसका हिल्म और उसका दरगुजर है। दिल के इरादों को जानने के बावजूद खोलता नहीं, अपने ऊपर लेके सोचे, मुझे किसी का कोई राज पता हो, पेट में खुदगुदी शुरू हो जाती है कि किसी को बता दूं जरा, अल्लाह का कितना जर्फ है नहीं बताता। क्या मुमकिन नहीं बड़ा नहा धो के एक इंसान सूटेड बूटेड बाहर आए और फरिश्ता एकदम आए और बोल दे कि तुम्हें पता ही क्या करतूत करके आया? क्या आप पर मैं इस वक्त जो कुरान पढ़ने बैठे हैं अल्लाह की तौफीक से, ये तो अल्लाह का शुक्र है कि गलत काम कर रहे होते इससे पहले तो आने की तौफीक ही नहीं होनी थी। ये भी अल्लाह का एक चेक होता है कि गलत काम करने इस वाले को नेकी से रोक ही देता है। लेकिन क्या हम में से कोई कह सकता है कि हमने यहाँ आने से पहले क्या किया, कोई अच्छा काम किया कोई बुरा किया? और छोटे छोटे गुनाह तो कर ले, बड़े ना ले छोटे करें, कोई चुगली कर दी, कोई झूठ बोल दिया, कोई इल्जाम लगा दिया, कोई 420 कर दी, तो फिर ज्यादा इसकी जरूरत है कि इंसान अल्लाह के ऊपर अपनी नजरें लगाए और दुआ करें कि अल्लाह तू मेरे गुनाहों मस्तर औराती ना व आमिर औराती ना, ए अल्लाह मेरे ऐबों को छुपा ले और मेरी घबराहटों को अमन दे। ये दुआ पढ़ा करें। आप कहते हैं गज़वे खंदक के मौके पर अल्लाह के नबी ये दुआ मांग रहे थे, जब कलेजे हलक को आ रहे थे, सूरह अल अहज़ाब में पढ़ेंगे आगे जाके आप, इतना खौफ था सब मिलजुल के आ गए लोगों को लेकर बैठे हुए, और अल्लाह ताला उस वक्त कह रहे हैं कि नबी सल्लम कह रहे हैं कि अल्लाह इस घबराहट में तू हमारे ऐब ना खोल देना, क्योंकि जब इन हंगामी नौयत आती है ना तो हम खुद भी अपने ऐब खोल देते हैं। उस वक्त हमें फिर समझ नहीं आता कि लोगों से क्या छुपाएं और क्या रखें, तो अल्लाह ताला फरमाते हैं मैं तुम्हारे ढके और छुपे सब को जानता हूं। और दूसरी बात देख लीजिए कि ला युहिब्बुल मुस्तकबिरीन, ہم کیوں ہم چاہتے ہیں کہ اللہ تعالیٰ ہم سے محبت کرے؟ کیا اس سے کوئی فرق پڑتا ہے مجھے کہ مجھے محبت ملے اللہ کی؟ دیکھیے دنیا کی جو محبتیں ہوتی ہیں نا اکثر, سب نہیں, اکثر ون سائیڈڈ ہوتی ہیں. ماں باپ بچوں سے بہت محبت کرتے ہیں, بچے اتنی نہیں کرتے. اسی طرح آپ دیکھیں کبھی شوہر بہت بیوی سے محبت کرنے والے ہوتے ہیں تو بیوی کے دل میں طبعی طور پہ نہیں ہوتا. اسی طرح بھائی بہنوں میں بھی ہوتا ہے, کبھی کبھی دونوں محبتیں مل بھی جاتی ہیں. دنیا والوں کی محبت ون سائیڈڈ چل سکتی ہے, اللہ کی محبت ون سائیڈڈ نہیں چلتی. یہ ٹرو لو سٹوری ہے. اگر آپ نے سچی لو سٹوری پڑھنے میں خالق اور مخلوق کی ہے, کتنی بار ذکر آتا ہے. اسی لیے آپ دیکھیے کہ اگلی آیتیں جب آتی ہیں کہ اللہ تعالیٰ کہتے ہیں وہ اذا قیل لہم, اور جب ان سے کہا جاتا ہے ماذکم, کیا نازل کیا ہے تمہارے رب نے, قالوا اساطیر الاولین, کہتے ہیں یہ وہی پرانی باتیں ہیں, ریپیٹڈ ورسز ہیں, بار بار یہی کی باتیں, یہی کچھ دورہ قرآن میں پڑھا تھا, اب پھر آ کے بیٹھ گئے سننے کے لیے. یعنی یہ تکبر والے دل کی پکار ہے کہ اس کو اللہ کا کلام اولڈ ڈیٹڈ لگتا ہے. حالانکہ آپ دیکھیے جس سے محبت ہوتی ہے اس کا ذکر کرنا اچھا لگتا ہے کہ برا؟ آج سے 50 سال پیچھے کی فلمیں کھول کے دیکھ لیں اور آج کی دیکھ لیں, کیا سیم تھیم نہیں ہے؟ ایک لڑکا ایک لڑکی, اس کی محبت, بیچ میں ایک ولن ہے, تھوڑے دن جدا ہوتے ہیں پھر شادی ہو جاتی ہے یا مر جاتے ہیں. کیا ہزار ہزار فلمیں بننے کے بعد اور دیکھنے کے بعد کبھی کسی کا فلموں سے دل بھرا کہ کیا ہر فلم کا ایک ہی تھیم ہے, لو سٹوری, اور بیچ میں ریسٹرکشنز؟ تو کیا قرآن سے دل بھر سکتا ہے؟ یہ اب اس وقت میرا اور آپ کا ایک ٹیسٹ ہے, کیونکہ تھوڑا سا موڈ چینج ہوا ہے نا ہمارا رمضان کے بعد. ہم رمضان سے پہلے پڑھ رہے تھے تو ہم اور اینگل سے سنتے تھے, اب ہم ہر چیز کو پڑھتے ہیں. جیسے اب میں اپنے دل کی کیفیت آپ کو بتاؤں کہ چونکہ کل سے ہمارے یہ لیسن شروع ہوئے تو مجھے کیا لگتا ہے, اٹس ویری ایزی. 20 آیتیں, کل کے سبق میں 21 تھی, آج کے سبق میں 18 آیتیں صرف. بھائی وہی ٹائم ہے آلموسٹ, تقریباً تفسیر کا ٹائم تو آپ کے پاس 2 گھنٹے ہی ہے نا, اور دورہ قرآن میں گول ہمارا 2.5 گھنٹے ہوتا تھا. وہاں 2.5 گھنٹے میں ایک پورا سپارہ آپ کو پڑھانا, اس کی تیاری, اس پہ غور و فکر, اس کے نقطے, اس میں سے بندگی کے نقطے, میچنگ چیزیں کرنی, اور یہاں صرف 18-20 آیتیں, مجھے بڑا ہلکا پن لگ رہا ہے, اور مجھے ایسا لگتا ہے کہ یہ تو 15 منٹ میں پڑھا کے آگے چلی چلوں. آپ کو بھی یقیناً کچھ نہ کچھ چینج لگ رہا ہوگا. آپ خود سوچیں اپنے دل سے کہ جب ہم ان آیتوں کو دورہ قرآن میں سن رہے تھے, اور خاص طور پہ وہ ساتھی جنہوں نے پہلی دفعہ سنا, اس وقت سنتے وقت ہمیں لگتا تھا کہ اس کے اندر اور بھی اتنی باتیں ہو سکتی ہیں؟ ہم لگتا تھا بس بہت ہو گیا. دورہ قرآن میں بھی بہت تفصیل لگتی تھی ہمیں. بعض لوگ نئے ہوتے ہیں وہ کہتے ہیں جی بہت ڈیٹیل سے آپ نے بتایا. تو قرآن کا تو یہی رنگ ہے, کہیں اس کی تھک لیئر ہوتی ہے تو کہیں اس کی تھن لیئر ہوتی ہے, لیکن اس سے دل نہیں بھرتا. آپ میں سے کسی کو کا دل بھر گیا کہ یہ سورت نحل ابھی ہم نے 14-15 دن پہلے ہی تو پڑھی تھی دورہ قرآن میں, اب اس کو اسکپ کر کے چلے آگے؟ کوئی بھی نہیں ہے نا. آگے آپ کا ذکر آئے گا. لیکن یہ جن کے دل تکبر والے ہوتے ہیں نا, وہ پھر کہتے ہیں اب ضرورت ہی نہیں, رمضان میں اتنی نیکیاں کر لیں, اتنی عبادات کر لیں, کہ اب پھر ہم وہی روٹین شروع کر دیں, اب پھر ہم آ کے پڑھ بیٹھنا شروع ہو جائیں, اور گھر والے بھی کہیں گے تمہیں کیا ہو گیا. تو ایسے لوگ اپنی جان چھڑانے کے لیے, یہ نہیں کہ ہمارے دل منکر ہیں, یہ کہنے کے لیے کہ کوئی نئی بات نہیں ہے, اور ویسے بھی دیکھو اب اتنے سال سے ایک ہی چیز سن رہے ہیں, ایک ہی طریقے کی تفسیر, اب دل بھر گیا. اللہ تعالیٰ کہتے ہیں نہیں, اصل بات کیا ہے؟ یہ لفظ اساطیر الاولین کو تھوڑا دیکھ لیجئے, 70 سے, سین تویرا, اردو میں کہتے ہیں نا 70, بین السطور, سطور جمع لائن, قطار, لکھی ہوئی چیز بھی لائن میں ہوتی ہے نا. تو اساطیر جو ہے نا, یہ استورا کی بھی جمع ہے. استورا من گھڑت کہانی کو کہتے ہیں, فیبریکیٹڈ کہانی, فکشن جس کو انگلش میں کہہ لیا, جو جتنی جھوٹی ہو اتنی اچھی سمجھی جائے. سورہ فرقان آیت 5 میں بھی یہی بات آتی ہے, وَقَالُوا أَسَاطِيرُ الْأَوَّلِينَ اقْتَتَبَهَا, یہ پچھلوں کی کہانیاں ہیں جو بس انہوں نے لکھ لیا ہے. ٹھیک ہے, تو یہ اللہ کا کلام سنتے بھی تو کبھی بھی نہ مانتے کیونکہ ان کے دل ہی منکر ہیں. اللہ تعالیٰ کہتے ہیں جن کے دل اپنی ہی بڑائیوں میں بڑے ہوں تو وہ اللہ کی ان باتوں کو سن کر تو کہیں گے کہ یہ اولڈ ڈیٹڈ بکس ہیں, یہ ٹھیک نہیں ہے, ان کو چھوڑ دیجئے. اور اصل بات تو یہ ہے کہ دل منکر ہیں, زندگی میں مگن ہیں, بے فکرے ہیں آخرت سے, دل میں سچائی نہیں ہے, تو ان کو یہ کتاب کیسے اچھی لگے گی. اور نبی صلی اللہ علیہ وسلم کی دعوت کا چرچا جب گھر گھر ہو چاروں طرف پھیل گئی باتیں. اب مکہ کے لوگ جب کہیں باہر جاتے دوسرے شہروں میں دوسرے علاقوں میں, تو جو وہاں کے لوگ تھے نا وہ شوق کے مارے آؤٹ آف کیوریوسٹی کہتے, اچھا بھائی وہ تمہارے پاس جو صاحب آئے ہیں ان کی کیا تعلیمات ہیں, وہ کیا پڑھاتے ہیں, ہم نے ان کی بڑی شہرت سنی ہے, یہ قرآن کیا ہے کچھ. تو اس کے جواب میں مکہ والے یہ بولتے تھے, ارے چھوڑو, یعنی شوق نہ کسی کو لگ جائے, کہتے نہیں نہیں اٹس فائن نو پرابلم, ہم پہلے سے یہ باتیں سنتے رہتے ہیں. تو ایسی باتوں کو کر کے اللہ تعالیٰ کہتے ہیں کہ وہ لوگوں کا شوق کم کرنا چاہتے تھے. یہ تو ان کی موٹیو تھی نا, یہ تو ان کا موٹیو تھا, لیکن اصل بات کیا ہے کہ ایسے لوگوں کو جو چیز ضروری تھی وہ کیا تھی, اس کو غور سے دیکھیے گا. لی یحملو, لی جو ہے نا یہ پیچھے اس جملے کے ساتھ ہے, ان کا یہ کہنا کہ یہ پچھلوں کی کہانی ہے, انہوں نے تو سوچا تھا کہ اس سے ملے گا لوگوں کو, اس سے مقصد کیا ہے کہ لوگوں کو قرآن سے دور کریں, لیکن اللہ کہتے ہیں کہ اصل میں ان کے اس کہنے سے ہوگا کیا, لیحمل اوزارہم کاملتا یوم القیامہ, تاکہ اٹھائیں پورے کے پورے اپنے بوجھ قیامت کے دن. نمبر ایک اپنے, اور ومن اوزار الذین یضلونہم بغیر علم, اور ان لوگوں کے بوجھ بھی جن کو بغیر علم کے بہکایا تھا. یہ کون ہے؟ وہ جن کو کہا تھا نہیں نہیں یہ پرانی کہانی ہے تاکہ یہ نہ سننے آ جائے, تو ظاہر ہے پھر وہ بھی رک گئے نا, انہوں نے ہمت نہ کی کہ خدا کے اللہ کے نبی کی بات سنتے, دیکھتے مکہ میں کیا ہو رہا ہے, انہوں نے انہی کی جھوٹی گواہی کو مانا اور اس کے بغیر علم سے بغیر رہ گئے. اللہ کہتا ہے یہ ان کا بوجھ بھی اٹھائیں گے, اپنا بھی اٹھائیں گے. الا سا ما یزرون, افسوس کہ خبردار کتنا برا ہے جو یہ بوجھ اٹھاتے ہیں. دیکھیے کتنی بڑی ذمہ داری ہے, زبان سے جب بھی بولیں کچھ سوچ کے بولیں, ایک ایک لفظ ہمارے منہ سے جو نکلتا ہے نا وہ کسی کے حق میں حجت بن سکتا ہے اور کسی کے خلاف حجت بن سکتا ہے. قرآن سے جڑ تعلق کے بعد انسان کو کبھی بھی غیر سنجیدہ باتیں نہیں کرنی چاہیے. آپ شادیوں میں ہوں, دعوتوں میں جائیں, گھروں میں ہوں, کوئی دین والوں کے پاس ہوں, جب کوئی بندہ آپ سے قرآن کی کوئی بات پوچھے تو 100 دفعہ سوچیں پھر ایک لفظ بولیں, یقین کریں. بعض دفعہ ہماری اتنی زیادہ نہ سمجھی ہوتی ہے کہ ایسی کیجول بات کر دیتے ہیں اور اگلا اس کو جواب کہتا ہے جی نہیں مجھے تو انہوں نے خود کہا ہے, وہ تو خود قرآن پڑھتی تھی. 10 دفعہ سوچیں پھر بولیں, کیونکہ کسی انسان کی انسانیت کے ساتھ بدترین قسم کی دشمنی کیا ہے کہ اس کو اللہ کی کتاب سے دور کر دے, چاہے کوئی نان مسلم کرے ایسا یا کوئی مسلم کرے. اللہ کہتے ہیں ایسے لوگ دوسروں کا بوجھ بھی اٹھائیں گے. حق کے راستے سے روکنا اپنی دنیا نہیں ان کی بھی دنیا خراب کرتا ہے اور آخرت بھی دونوں کی بگڑے گی. آج بھی دیکھ لیجئے یہی غلغلہ ہے, اساطیر الاولین, قرآن اور قرآن والوں کو آؤٹ ڈیٹڈ کہا جاتا ہے. سچی جو بات ہے آپ دیکھیں گے کہ لوگ اتنا قرآن اور اسلام کے خلاف بولتے ہیں, کیا اس کا فائدہ لوگوں کو ہوا؟ آج آپ کتنا بولتے ہیں لوگ, تو کیا جب لوگ اسلام کے خلاف بولے تو کیا لوگ اسلام سے دور ہو گئے؟ وہ کہتے ہیں نا کہ بدنام ہوئے تو کیا نام نہ ہوگا. جتنا ویسٹ نے اسلام کو جس کو کہنا چاہیے کہ تیروں کے اندر رکھا نا, اتنا آج اسلام زیادہ پھیل رہا. جن کی فطرت سلیمہ بھی زندہ تھی وہ کہتے ہیں آخر کیا وجہ ہے لوگ اسی دین کے پیچھے کیوں پڑے ہیں, وہ کتاب کھولتے ہیں دین پہ آ جاتے ہیں. حجاب کو کتنا اس صدی میں تماشا بنایا گیا. آج آپ دیکھیں کسی کی رپورٹ سن رہی تھی کہ رپورٹ کروائی گئی کہ ذرا دیکھتے ہیں کہ لوگ حجاب کے بارے میں کیا کہتے ہیں, اور خیال کیا تھا کہ جو ہماری ینگ جنریشن ہے وہ تو ساری اس کے خلاف ہوگی, اور وہ ہم جیسے پیچھے سے جو نانیوں دادیوں سے بچپن سے برقعہ نماز 2 روزہ سنتے ہیں وہ اس کے حق میں ہوں گے. اور آپ کو تھا کہ اس رپورٹ کی جو فگر سے وہ کتنی حیران کن ہے कि यंगस्टर्स जितने उनमें से मेजॉरिटी ने हिजाब को लाइक किया, दे वॉन्ट टू डू दिस, और जो उनके पेरेंट्स है ना उनमें से अक्सरियत चाहती है कि हिजाब ना करें, क्योंकि इससे फिर बच्चों के रिश्ते नहीं होते और उनकी खतरा है और वो अकेले सफर करते हैं, फिर लोगों को पता चलेगा। मुझे हैरत होती है कि पहले दौर में लोग कहते थे कि बेटियां बगैर हिजाब के बाहर जाएंगी तो अजमाई जाएंगी, पहन ओढ़ के निकलो, छुप के निकलो, इज्जत को खतरा। आज माँ बाप को खौफ क्या है कि अगर हिजाब में गएगी ना तो इसको ज्यादा पूछेंगे, लड़के छेड़ेंगे, तो तुम हिजाब उतार दो ताकि खूब छेड़े। हैरत की बात है ना। तो हिजाब आज आम है, आप देखते जाइए, जितना पानी के आगे कोई बंद बांधेगा ना उतने ज्यादा जोश के साथ पानी निकलेगा। ये फितरत का असूल है, जितना आप सुराख आगे से छोटा करते जाते हैं ना उतना पानी का प्रेशर बढ़ता जाता है। कुछ लोग छट जाते हैं जब ये नेगेटिव प्रोपेगंडे होते हैं ना इस्लाम के खिलाफ, तो कुछ लोग तो झाग की तरह चढ़ जाते हैं, लेकिन बहुत सारे तजस्सुस के मारे आते हैं और हिदायत पा के चले जाते हैं। इसलिए आप कभी इसकी फिक्र ना किया करें कि वेस्ट इस्लाम को क्या कहता है, इसे कुछ नहीं होगा बल्कि फायदा होगा। सबसे ज्यादा फिक्र इसकी करें कि मुसलमान इस्लाम के बारे में क्या कहते हैं, इसकी फिक्र करें। जितना आप अच्छा काम करते जाएंगे अल्लाह आपके लिए रास्ते आसान करता जाएगा। हमारा किरदार लोगों में नुमाइंदगी का किरदार होना चाहिए। अगर हम अच्छे लोग हैं लोग हमसे मुतासिर होंगे, हमारी तरफ आएंगे, फायदा होगा। जितना मुसलमानों के कॉल और फेल में तजाद कम होगा उतना दीन फैलेगा। इसलिए अल्लाह सुब्हान तआला कहते हैं कि जो लोग ऐसी बातें करते हैं वो अपना भी नुकसान करते हैं और दूसरों का भी नुकसान कराएंगे, और ऐसे लोगों को क्यामत के दिन बोझ उठाना पड़ेगा। आप अगर चाहें ना तो इधर अपने नोट्स में एक छोटी सी ऐसे ही एक डमी सी तस्वीर बना लें। एक बहुत बड़ा सा गट्ठड़ है, हर एक के पास कुछ लोग खड़े हैं, वो एक भी अपने उस बोझ से जरा सा झुका हुआ ही है, और कहाँ दूसरा भी उसके ऊपर आता है और अपना गट्ठर आता है, फिर एक तीसरा कहता है मेरा भी तुम पकड़ो, ये चौथा, ये दूसरे तीसरे चौथे कौन है जो मेरी किसी बात से दीन से रुक गए। जिम्मेदारी का एहसास हो, देखिए कि हमारे मुंह से कभी भी जज्बात में या चिढ़ में कभी अपने दीन, किताब, कुरान, क्लास, स्कूल के खिलाफ एक जुमला भी अगर निकलता है ना, तो हो सकता है कल कयामत के दिन वो कई लोगों के बोझ हमारे कंधों पे लदवा दें। सोच के बोले, मसलन जैसे बाज दफा क्या होता है, साथी बात नियत बुरी नहीं होती, ये भी याद रखें, कुरान पढ़ने के बाद नियतें काफी ठीक हो जाती हैं अल्लाह के हुक्म से, लेकिन आदतें नहीं बदलती ना, कैजुअल बात। एक जगह किसी ने, मैंने खुद भी देखा कभी कभी, लेकिन बात पहुंच जाती है, शादी है, राउंड टेबल है, वहां दोस्तें बैठी हैं, उनमें से एक दो सिस्टर जो माशाल्लाह कुरान की क्लासेस से जुड़ी हुई हैं कोर्सेज में, और बाकी वो है जो नहीं है, बल्कि वो बेचारे गिल्ट फील करते हैं कि हाय ये हमें कहते हैं और हम नहीं आते, और वहां बैठ के वो बातें क्या करती हैं, रोज इतनी आयतें पढ़नी पड़ती हैं, तर्जमा याद करना पड़ता है, हर आधे पारे का टेस्ट देना पड़ता है, एक पारे के बाद असाइनमेंट भी देनी पड़ती है, फिर 5 बारों की भी। देखो तुम तो दौरे कुरान करके छुट गए और हमें दौरे कुरान के बाद टेस्ट भी देने पड़े। सच बताएं मुझे, चाहे मोहब्बत में कहे, एक्साइटमेंट में कहे, जोश में कहे, तैयारी कर रहे हैं बैठ के, वहां क्या हम शादी के खाने के आने तक बैठ के तैयारी कर ले, क्या ये हिकमत का वक्त है कि इस हिकमत का तकाजा है कि ऐसे वक्त में ये बातें की जाए। वो जो 2-2.5 बैठी हुई है ना वो कहेंगी शुक्र अल्लाह का हम इस मुश्किल में नहीं पड़े। तो सोचना चाहिए कभी भी, जब भी वही बात है, आगे हम पढ़ेंगे वो कहेंगे मेरे रब ने जो तारा खैर उतारी है, मेरे हक में तो खैर ही है ना, पढ़ना है, सुनना है, लिखना है, बोलना है। तो ऐसे लोगों को अल्लाह सुब्हान तआला कहते हैं कि ये कियामत के दिन हसरत का शिकार होंगे कि हमने अपने साथ दूसरों को भी पकड़ लिया। और याद नोट कीजिए, बगैर इल्म है, आम लोग बगैर इल्म के भटकते हैं, और जब इल्म के आने के बाद इंसान भटक जाए तो फिर उसका भटकना किस दर्जे का होगा। ऐसे ही लोगों को अल्लाह सुब्हान तआला कहते हैं कद मकर अल्लज़ीना, बेशक मकर किया था इन लोगों ने जो इनसे पहले थे, यानी ये बातें इन्होंने नहीं की, इनसे पहले लोगों ने भी इसी किस्म की बातें की थी, कैसे चालें चली थी उन्होंने भी, फअतल्लाहु बुनयानहुम मिनल कवायदी, तो अल्लाह हमला आवर हुआ इनके किलों पर, बुनियादों से, फिर क्या हुआ, फखर अलैहिम वस्सक्फु मिन फौकिहिम, फिर गिर पड़ी इन पर छतें इनके ऊपर से। अब ये नबी सल्लम को तसल्लियां दी जा रही हैं, शुरू में जिक्र किया था कि सूरत में आपको ये सब कुछ साथ साथ दिखेगा, ये वो लोग थे कि वो दौर था जब नबी सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ बहुत प्रोपेगंडे थे, लग ऐसे रहा था कि इस्लाम खत्म। अब पीछे बात होगी ये साथी रूल अव्वल, अल्लाह ताला ने इसको मकर कहा। सोची समझी प्लानिंग थी कि हम लोगों को नबी सल्लम और इस किताब के बारे में ऐसे नेगेटिव जुमले बोलें ताकि लोग इससे रुक जाएं। तो अल्लाह कहते हैं कि इनका ये मकर जो है ना, ये कोई नया मकर नहीं। आप लिख लीजिए यहां मकर से मुराद दीन के रास्ते से रोकना, और मिन कबलीम से मुराद कुफारे मक्का से पहले वाले लोग, हजरत नूह, शुएब और इनकी कौमें, इसी तरह नमरूद मच्छर के कांटे से मारा गया था, आपको पता होगा कि जाल इनके ऊपर ही गिर पड़े और ऐसे कटे कि इनकी जड़ कट गई। नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब कलमा हक बुलंद किया मक्का में, लोगों को जमा किया, पुकारा, आ गए सब, बैठ गए, खिलाया पिलाया, अच्छी तरह बात की, उसके बाद आप खड़े हो गए। आपने कहा, लोगों मैं तुम्हें एक बात कहूं, और वो बात क्या है कि कुलु ला इलाहा इल्लल्लाह तुफ्लिहून। तबलीग की, जब तौहीद की दावत दी, तो जो बड़े बड़े सरदार थे ना, अल्लाह के नबी के चचाओं में थे कुछ ऐसे लोग, वो खड़े हुए वहां से और गुस्से में पांव पटकते हुए चले गए। सूरह स्वाद की आयत नंबर 5 में अल्लाह ताला ने इसका जिक्र किया कि वो कहते हैं अजल इलाहन आलिहतम वाहिदन, यानी क्या कहते हुए उठे कि क्या इस शख्स ने सारे खुदाओं को एक खुदा बना दिया। ये तो बड़ी अजीब बात है। अबू लहब आपका चचा था, खड़ा हुआ कहने लगा कि तब्बत जदा का मोहम्मद नौसुबिल्ला सल्लल्लाहु अलैहि वसल्लम, क्या मोहम्मद तेरे तो हाथ ही टूट जाए। अल्लाह ने क्या कह दिया, तब्बत जदा भी लहब व तब मा अगना नू मालहू व मा कसब। ये बातें अल्लाह कहते हैं फखर अलैहिम सफ्फु मिन फौकिहिम, इनकी तो छतें ऐसी उल्टी पड़ी कि यही अबू लहब जब मरा तो आपको पता ताउन की गिल्टी से मरा था, जो उस दौर के लोगों के ख्याल में अछूत बीमारी थी। ताउन की गिल्टी या गर्दन में कुछ बीमारी होती है, और फिर उसको जो बंदा छूता है ना, उसको भी कहते हैं कि ये जरासीम लग जाते हैं। कई दिन तक इसकी लाश पड़ी रही थी, बच्चे भी इसके नहीं पास आ रहे थे कि कहीं हमें ये बीमारी ना लग जाए। आखिर जब लोगों ने बातें शुरू कर दी जैसे लोग करते हैं, तो दरख्तों से छड़ियां उतार के स्टिक्स, तो उसके साथ धांक धकेल के इसको एक घड़े में डाल के ऊपर मिट्टी डाल दी थी। ये है फखर अलैहिम सफ्फु मिन फौकिहिम। और अल्लाह सुब्हान तआला कहते हैं कैसे लोग, इनको नहीं पता कि पिछली कौमों के साथ क्या हुआ। सदूम और अमूरा नाम की बस्तियां थी, मक्का वाले इनको पढ़ते थे। सूरह हूद आयत 82 में आता है फलम मजामरुना जालना आलिया साफिलाहा, फिर जब हमारा हुक्म आ गया तो हमने कर दिया इसके ऊपर वाले हिस्से को इसका नीचे वाला, यानी छतों की जगह पे फर्श और फर्श की जगह पे छतें आ गई, तह वाला कर दिया। और अहले अरब इन सबसे वाकिफ थे। सूरत रात आयत समझ में आता है लिकुल्ली कौमिन हाल, हर कौम के लिए एक रहनुमा होता है, लेकिन लोग जब नहीं मानते तो पीछे कर देते हैं। अगर आप हिंदुस्तान को देखें, यानी चले अरब की बातें तो वो करते थे ना, आज हम मौजूद हैं, आज हिंदुस्तान जिसको आप मुत्तहिदा हिंदुस्तान जो पहले था उसको कर दीजिए, तो अंबिया और रसूल के आने के आसार वहां भी मिलते हैं। हरियाणा और हिसार जैसे इलाके हैं, अगर आप वहां देखें तो स्याह रंग की राख के बड़े बड़े टीले मौजूद हैं। ऐसे लगता है कि किसी दौर में इन पहाड़ों पर आग लगी थी, और खुदाई के दौरान ऐसे आसार मिलते हैं कि बहुत पुर रौनक बस्तियां थी, लेकिन लोगों ने अल्लाह के नबियों की नाफरमानियां की, अल्लाह के अजाब ने इनको जला के रख दिया। इस तरह पोम्पाई पर लावे की बारिश हुई, पूरी बस्ती जो थी जलते हुए लावे के अंदर दब गई। ये तो रिसेंटली डिस्कवर हुई वाली चीजें। फिर इसी तरह आप देखिए सरस्वती नाम का एक दरिया है, हिंदुस्तान का बहुत बड़ा दरिया है और उसको मुकद्दस जाना जाता है। दरिया गंगा तो बहुत बाद की चीज है, ये सरस्वती दरिया बहुत पहले का, आज वो है ही नहीं। किधर गया, कहाँ उसका पानी खुश्क हो गया, कहते हैं सारे कदीमा वाले उन रास्तों को ढूंढते रहते हैं, उनको नहीं मिलता। तो क्या क्या हो चुका है इस जमीन पे और आसमान पे, हमें क्या पता है। अल्लाह कहते हैं वतत आतत हुमुल अज़ाब मिन हैसु ला यशुरून, और एक और ये छुती किस्म थी उनके ऊपर अजाब की कि जिसका उनको अंदाजा ही नहीं था, और वो क्या था, इनकी औलादें मुसलमान हो गई। अल्लाह के नबी को झुटलाने वाले जो काफिर थे ना, उनकी अक्सर की औलादें मुसलमान हो गई। आप देख लीजिए अबू जाहल की औलाद इकरमा बिन अबी जाहल, इसी तरह वलीद बहुत बड़ा दुश्मन था तो खालिद बिन वलीद उनके बेटे मुसलमान हो गए, اسی طرح عتبہ شیبہ ان کی نسلوں میں اسلام آ گیا. تو اللہ کہتے ہیں کہ یہ تو کچھ اور سوچے بیٹھے تھے لیکن اللہ نے ان کو وہاں سے عذاب دیا کہ جس کے بارے میں وہ سوچتے بھی نہیں تھے. آج بھی یہی ہوگا, وہی لوگ جو اسلام کے دشمن ہیں نا, آج ان کی ینگ جنریشنز اسلام سے متاثر ہو رہی ہیں. میڈیا کا رخ اسلام کے خلاف ہے اور لوگوں کا رخ اسلام کی طرف ہے. اور یہ جو بات ہے نا, فخر را گر گئی تو کہ تو مطلب یہ کہ ان کی تعداد کم ہو گئی, ان کے مقاصد پورے نہ ہوئے جو انہوں نے چاہا, اور ان ساری چیزوں سے ظاہر ہے کہ جو فائدہ لینا تھا وہ لے نہیں سکے, اور ایسے لوگ جو ہیں وہ دنیا میں اس طرح رسوا ہوئے, لیکن آخرت میں بھی ان کے ساتھ کیا معاملہ ہوگا اس کا ذکر انشاءاللہ ہم اگلی آیتوں میں لیتے ہیں. ارم بریک ریڈی؟ جی تو پھر ہم بریک لے لیتے ہیں. اتنی باتیں سنتے وقت آپ لوگوں نے کیا فیل کیا شیئر کیجیے, انشاءاللہ اگلا اس ہم بریک کے بعد لیں گے. جی جی آپ رشیدہ. یہ اللہ کا دین پھیل کے رہے گا, ہم اپنا حصہ نہیں ڈالیں گے, اللہ کا تو کوئی فرق نہیں پڑے گا. تو پھر آج کے دور میں دین کی طرف بڑھنا کس چیز کا ایک سمبل ہے کہ ہم اللہ کے دین کے معاون ہیں, دین کے مددگار ہیں. یقین عمل کرنا چھوڑ دیں, آپ اس سوچ کے ساتھ عمل کریں کہ اللہ نے مجھے چنا اس کام کے لیے. مثال ہے کہ اگر ہم عورتوں کے ناطے سے دیکھیں کہ اگر آج کے دور میں مسلم سسٹرز بھی اپنے لباس اور حجاب کی پرواہ نہیں کرتی, تو آپ یہ سوچ کے پہن کے پھریں کہ لوگ دیکھیں مجھے کہ مسلمان کیسے ہوتے ہیں. کم از کم کوئی یہ تو نہ کہ آج کے دور میں کوئی دکھتا نہیں ہے. پھر اسی طرح آپ کہتے ہیں کہ لوگ آج کے دور میں حرام کی طرف پڑے ہوئے ہیں, وہ کہتے ہیں نہیں جی حلال سے کمایا نہیں جاتا, تو پھر آج کے دور میں آپ حلال سے کما کے دکھائیں لوگوں کو. اور کوئی بات, کوئی خیال سنتے وقت آیا ہو آن لائن سے بھی لکھیے پلیز, ہینڈ کھول دیجئے ٹیکس کو. جی کچھ نہیں ذہن میں آیا ان باتوں کو سنتے ہوئے. جی بہت سارے لوگ یہ کہتے ہیں جی جب اللہ چاہے گا تو میں پڑھ لوں گی نماز, پڑھ لوں گا نماز. تو اصل میں انہوں نے نہیں چاہا تو اللہ نے بھی نہیں چاہا, جس دن ہم چاہ ہو جائے گا. جی ادھر سے آپ سمینا سائمہ. جی بہت ذمہ, یہ بہت اہم موضوع تھا اس حصے کا کہ ہمیں اپنے کال سوچ کے بولنا, جس کو کہتے ہیں کہ پہلے تولو پھر بولو. ہمارے ایکشنز, ہماری چیزیں, یہ سب چیزیں ہمارے سامنے آنی چاہیے. جی آپ ارپا.
میں نے یہ نوٹ کیا کہ اللہ کے جو معنی ہے اس کے اندر محبت اور ایموشن جو ہے وہ چھپے ہوئے ہیں, تو وہ ہم نے کسی اس میں کسی کمپلشن کے طور پہ اللہ تعالیٰ کو الہ نہیں ماننا, بلکہ محبت میں اور بارکتگی میں ان کو الہ ماننا.
جی یعنی اللہ سے پیار کر کے اللہ کی ناراضگی سے ڈرنا ہے, نہ اللہ کی پکڑ یا اللہ کے غصے کی نہیں زیادہ فکر, یہ کریں کہ اللہ سے اتنی محبت ہے کہ میرا رب مجھ سے ناراض نہ ہو جائے. ٹھیک ہے, پھر آپ دیکھیے کہ جیسے آج بھی آپ دیکھ سکتے ہیں کہ نیا خون آیا نا مسلمانوں کے اندر, تو اب اسلام تو ماشاءاللہ بس اس کی تو اسلام ابھرے گا, اور یہ سارے حالات بن رہے ہیں حضرت عیسیٰ کے آنے کے لیے. دنیا کو اگر آپ دیکھیں نا, زیادہ جوان لوگ دین کے آگے آئیں گے نا اتنا اسلام پھیلے گا. آپ کو بنی اسرائیل کی ہسٹری بھی تو یاد ہے نا, 40 سال میں وادی تیم میں وہ بوڑھے مر کھپ گئے تھے جنہوں نے جہاد کا انکار کیا تھا, اور اس کے بعد نیا خون آیا تو بیت المقدس پتہ ہو گیا. آج بھی یہی حالات ہیں, اس لیے ہمیں اس وقت جس چیز کی دعا کرنی ہے نا کہ اللہ ہماری نسلوں میں سے ایسے لوگ اٹھا کہ جو ایسے وقت میں اسلام کو اٹھارتے ہیں کہ جس وقت میں حقیقت میں اسلام کو اٹھانے کی ضرورت ہوتی ہے. انشاءاللہ جب ہم اس کی کوشش کریں گے تو ہوگا. آج بھی کفر کی بنیادیں ہلی ہوئی ہیں, خوف زدہ. یہ جو ایک گز کپڑا ہے نقاب کے نام پہ پڑتا ہے, کبھی آپ نے سوچا وہ سوسائٹی جس میں کوئی ننگا پھرے تو کوئی کسی کو پرابلم نہیں ہوتا, اسٹیشنز پہ اور ایئرپورٹس پہ کوئی نازیبا حرکتیں کرتا دیکھ کے کہتے ہیں یہ ان کا مسئلہ, مطلب ان کو ایک حجاب کے اور نقاب سے کیا ہے؟ فخر علیہم بنیانہم, ان کو اپنے کلچر کی مات دکھتی ہے. آج سوئے ہوئے مسلمان جاگے میں اس پروپیگنڈے سے, کیونکہ ان کو پتا ہے کہ نے موسیٰ کا پیغام عام کرا دیا تھا نا, تو میں اپنے پیغام دینے والے صرف کرنے کی یہ بات ہے کہ جتنا لوگ باہر سے یہ نیگیٹو پروپیگنڈا سنیں اتنا ساتھ رہنے والے نیبرز والے مسلم کلیگ اس کے عمل سے فرق دیکھیں. یہ ٹی وی والوں نے تو کچھ اور ہی بتلائے تھے مسلمان, یہ تو کچھ اور ہے, یہ تو کچھ اور ہے. اور دوسری چیز جس سے مجھے ایسے لگتا ہے کہ ویسٹ آج پریشان ہے نا, وہ خاندانی سسٹم کے ہلنے سے. آج ان کے خاندان کی بنیادیں ہلی ہوئی ہیں, پبز میں جا کے سکون لیتے ہیں, شراب کے نشے میں چور ہے, کیونکہ ماں کی محبت نہیں ملی, بیوی کا سکون نہیں ملا, تو انہوں نے جا کے گرل فرینڈ سے سکون لیا. تو جتنا ہم اپنے خوبصورت اسلام کو عام کریں گے اور اپنے گھریلو سیٹ اپ کو لوگوں کے سامنے خوبصورت کر کے دکھائیں گے, انشاءاللہ آپ دیکھیں گے کہ اتنا ہی زیادہ خیر ملے گی. یہ جو بچے 17-18 سال کے ہونے کے بعد ماں باپ کے ساتھ نہیں رہتے, اس کی وجہ یہ کہ ماں باپ نہیں رکھے. للا ایک سسٹر تھی تو انہوں نے بتایا کہ ان کی دوست تھی, تو ان کی بیٹی جوان ہو رہی تھی, تو وہ جیسے ہم ہمارے کلچر میں آتا ہے نا کہ اب یہ بڑی ہو جائے اس کی شادی کرنی ہے ہمارے, تو اسی طرح وہ اپنی جوان ہوتی بچی کے بارے میں اب اس چیز کی منتظر تھی کہ کب یہ گھر سے جائے تاکہ میں اس سے آزاد ہو جاؤں. وہ افورڈ ہی نہیں کر سکتے اپنے گھر میں ایک اور ایک کو. تو بہرحال اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں اپنے دین کے لیے چنے. ان شاء اللہ یہاں پہ بریک لیں گے, آن لائن پہ بھی میسیجز ہیں, اس کو بھی ایک تو پڑھ لیتے ہیں. یہ لکھتے ہیں کہ کوئی بھی محفل ہو چاہے وہ اسلام یا نان اسلام ہو, وہاں محفل میں دین والے کو بہت دیکھا جاتا ہے. ہاؤ ہی سٹ ہی ٹاک اور ایٹ, بالکل, یعنی لوگوں کی نگاہوں میں آ گئے ہیں نا ہم, تو پھر اچھے بن کے دکھائیں گے. ون آف مائی فرینڈ ان یو ایس پوسٹڈ رمضان مبارک سائن آن ہر میل باکس, got a notice from HAO on the same, people are so scared of Muslims. یعنی انہوں نے اپنے باہر بوس پہ عید مبارک کا سائن لگا دیا, تو اس سے بھی لوگ اسکیئرڈ ہیں. کیوں اسکیئرڈ ہیں لوگ اسلام سے؟ اچھی بات کہتے ہیں تو بھی اسکیئرڈ ہیں. کفر سے یہ جی تھوڑا پڑھ لیجئے جو بھی ادھر لکھے ہوئے کمنٹس, تو انشاءاللہ بریک کے بعد ملتے ہیں. 45 ہو گئے ہیں, 12:40, تو آپ 15 منٹ ذہن میں رکھ کے تو واپس آ جائیے, ٹھیک ہے؟ جزاک اللہ خیر. آن لائن پہ مائک ہولڈ کیجئے گا. نماز کا وقت ابھی شروع نہیں ہوا, وہ انشاءاللہ پھر ہم کلاس کے اینڈ پہ فوراً پڑھیں گے.
جزاک اللہ خیر. جی الحمدللہ, تو اللہ تعالیٰ ہم سب کو عمل کی توفیق دیں, بیکاز ہمیں واقعی میں اسلام کو اگزیکٹلی وہ رسم میں نہ اتانا ہے. پورا قرآن ہمیں یہی میسج دیتا ہے. آپ لوگوں نے کچھ کمنٹس تھے تو انشاءاللہ میں اس کو ریڈ کر دیتی ہوں. اللہ تعالیٰ سے دلی محبت اور ہیو ٹو بی ایکسٹریملی کیئرفل ود مائی ٹنگ, بالکل صحیح بات. اور آئی ایم تھنکنگ ہاؤ مسلمز آر ہیومیلیٹڈ ٹوڈے, ٹمورو دے ول بی دی سپر پاور ان شاء اللہ تعالیٰ. اور یہ جب بات آتی ہے نا تو آئی ڈو ریئلی تھنک کہ میں اس میں اپنا کیا حصہ پلے کر رہی ہوں, کہ میں وہ ساری جو قیامت کے قریب کی علامات ہیں برائی کی حد کے حساب سے, تو اس میں اگر ہم پورشن ڈال رہے ہیں تو ہمیں اس کو چینج کر رہے ہیں, اور بجائے اس کے چاہتے ہیں عاجزی. بالکل ٹھیک. اور جتنا ویسٹ میں حجاب کا ایشو اٹھتا ہے اتنا الحمدللہ یوتھ حجاب لینے لگی ہے. بالکل صحیح, الحمدللہ. یو سی سو مینی لو سلوگنز, نو ون ریزز اے فنگر. بالکل صحیح بات ہے. اور جیسے استاد نے بات کہی نا کہ اللہ تعالیٰ کسی سے بھی اپنا کام لے لیتا ہے, تو جس طرح یہود پر اللہ تعالیٰ نے اپنی لعنت کو مکمل کیا کہ کفاری کے ذریعے ان کے اوپر بھی بہت سارے یعنی عذاب بھیجے, تو اسی طرح ہم سب کے اوپر بھی ایسا ہو سکتا ہے اگر ہم اسلام سے دور رہیں گے. اللہ تعالیٰ ہم سب کو اسلام سے جوڑے, اور صحیح طریقے سے, وہ جیسے فصل نکافہ والی بات ہے, تو ہم اس طریقے سے اسلام کو لیں انشاءاللہ. تو انشاءاللہ یہ کہ آپ لوگ بھی سب یہاں پر اپنی بریک کے لیے اٹھ جائیں. اللہ نہ کرے کہ ہم اپنے خلاف کوئی حجت قائم کریں, غلط بات بول کے بھی. بالکل صحیح, آمین. انشاءاللہ یہاں آپ اسٹاپ کرتے ہیں, آپ لوگ بھی بریک کریں, پھر اس کے بعد واپس آئیں گے انشاءاللہ, اپنی کلاس کنٹینیو کریں گے. جزاک اللہ خیر کسی. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.